This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते तथा स्वागत छ कार्यक्रम युवा संसारमा. आइतबारको साढे पाँच बजिसकेको छ अनि यो हो कार्यक्रम युवा संसार. तपाईँलाई साथ दिइरहेको छु म आज देवी पोखरेल र तपाईँलाई भरपूर मनोरञ्जन दिलाउने कोसिसमा आज मैले कार्यक्रमका विशेष खुराकहरू लिएर आएको छु. यो कार्यक्रम हरेक आइतबार दिउँसो साँझ भनौँ साढे पाँचदेखि साढे छ बजीसम्म आउने गर्दछ. तपाईँको रेडियो सेट 101.5 मेगाहर्ट्जको तरङ्ग लगायत radio.adelaide.edu.au मार्फत संसारभर लाइभ अनि फुर्सदको समयमा तपाईँले ipajournal.com युवासंसार.com र आइट्युन्स मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ. र यही जानकारी पश्चात म तपाईँलाई आज के प्रस्तुत गर्न गइरहेको छु भन्ने तपाईँलाई जानकारी गराइरहेको छु. आज गीत संगीत कार्यक्रमका नियमित खुराक नै हुन्. यो गीत संगीत बिना कार्यक्रम एकदमै खल्लो हुन जान्छ, तपाईँलाई थाहा नै छ. यो कार्यक्रम युवा संसार, आजको कार्यक्रम युवा संसार, पन्ध्र जुन दुई हजार चौधको कार्यक्रममा म अहिले अमेरिकामा भुटानी समुदायमा माझ भइरहेको हिमालयन फेस्टिभलको बारेमा जानकारी गराउनेछु. भव्य रूपमा भइरहेको छ यस एउटा फेस्टिभल, यो एउटा सांस्कृतिक खेलकुद पर्व हो. त्यसबारे जानकारी लिन पक्कै पनि तपाईँ मलाई मैले मेरो प्रस्तुति सुन्नुहुनेछ. त्यसपछि अहिले फुटबलको मौसम छ, सबैलाई वर्ल्ड कपको ज्वरो लागिरहेको छ, निकै फुटबल घर घरमा हेरिरहेको छ र कतिजना अस्ट्रेलिया लगायत अन्य देशहरूबाट ब्राजिल छिरिसक्नु भएको छ फुटबल हेर्नको लागि. यसबारे निकै रोचकिला जानकारीहरू तपाईँलाई दिनेछु. भने समय रहेमा अन्तमा हाम्रा सहकर्मी एकजना सहकर्मीले गर्न लागिरहेको एउटा रमाइलो तथा कल्याणकारी प्रोजेक्टको बारेमा जानकारी गराउनेछु. र श्रोताहरू आउनुहोस् कति पनि ढिलो नगरिकन. आज म पहिलो तपाईँलाई आकांक्षा बस्याल र कमल खत्रीको आवाजमा तिमी छौ भन्ने गीतबाट तपाईँलाई स्वागत गर्न चाहन्छु, यानि कि साङ्गीतिक सुरुवात गर्न चाहन्छु. र यस गीत पश्चात तपाईँलाई म हिमालयन फेस्टिभल युएसए 2014 को बारेमा जानकारी दिनेछु.
Somebody
कमल खत्री अनि आकांक्षा बस्याललाई सुन्नुभयो तपाईँले, निकै रमाइलो गीत हजुर। तपाईँलाई अघि मैले वाचा गरेको थिएँ हिमालयन फेस्टिभल बारे जानकारी दिन्छु भनेर, त्यसभन्दा अगाडि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम युवा संसारमा 101.5 MHz तरङ्गमा साथ दिइरहेको छु म देवी पोखरेल। हजुर, हिमालयन फेस्टिभल अमेरिकामा चलिरहेको छ, तपाईँले फेसबुक र उहाँहरूको वेबसाइटमा पनि हेरिराख्नु भएको होला, र मैले उहाँहरूलाई हाम्रो कार्यक्रममा आउनुहोस् र तपाईँहरूको जानकारी दिनुहोस् भनेर एउटा पूर्व निर्धारित एउटा अन्तर्वार्ता व्यवस्था गरेको थिएँ, समय पनि दिनुभएको थियो र अभाग्यवश उहाँहरूले पुनः समय फेरि पनि दिन सक्नु भएन। र भन्दा पनि एकजना आयोजककै तर्फबाट एकजना व्यक्तिलाई अन्त्यमा मैले फेला पार्न सकेँ, जो पूर्व निर्धारित अन्तर्वार्तामा सम्मिलित हुन्न थियो, उहाँ अर्कै व्यक्ति हुनुहुन्थ्यो, र पछिल्लो समयमा मैले विभिन्न कन्ट्याक्टबाट चाहिँ एकजना व्यक्तिलाई सम्पर्क गर्न कोसिस गरेँ, तर पनि उहाँले म त्यति आधिकारिक व्यक्ति नभएकोले गर्दाखेरि इन्टरभ्यू फर्ममा नभएर म केही जानकारीहरू दिन सक्छु भनेर चाहिँ तब उहाँले मलाई केही जानकारीहरू टिपाउनु भएको छ। सरासर तपाईँलाई यो जानकारी दिन्छु, के भइरहेको छ अहिले, के हो हिमालयन फेस्टिभल, के हो मिस भुटान युएसए, त्यसबारे जानकारी चाहन्छु। हिमाली देशहरू जस्तै भुटान, नेपाल, भारत, बर्मा आदिबाट युएसएमा बसोबास गर्नेहरूले आफ्नो संस्कृति, वेशभूषा, कला संस्कृति आदि बचाउन अनि त्यसै गर्न भावी पिढ़ीलाई प्रोत्साहन गर्न थालिएको एउटा पर्व हो भुटान हिमालयन फेस्टिभल युएसए 2014। यसले चाहिँ यस पर्वले कला संस्कृति उत्थान तथा प्रवर्धन गर्न मदत गर्दछ भने युवाका विभिन्न कला हरू पनि यसबाट प्रस्फुटन गराउन सक्दछ, यो एउटा विशिष्ट मञ्च हो भन्ने उहाँहरूको वेबसाइट, यानि कि जो मसँग सम्पर्कमा आउनुभएको थियो यादेन गजमेर, उहाँले बताउनु भएको छ। र 2014 सालमा भने हिमालयन फेस्टिभल युएसए 2014 भने 14 चाहिँ 13 जुनदेखि 15 जुनसम्म भइरहेको छ, यानि कि भोलिसम्म चल्दछ। अमेरिकामा 14 जुन अहिले उहाँले भन्नुभएको छ आइतबार सकिन्छ, उहाँ शनिबारै बेलुका राति भएकोले गर्दा भोलिसम्म चल्दछ 13, 14, 15। र यसपालिको कार्यक्रममा भने हिमालयन सिङ्गिङ आइकोन कम्पिटिसन एउटा गायन प्रतियोगिता, र हिमालयन डान्सिङ आइकोन नृत्य प्रतियोगिता, र थेमेटिक सर्ट मुभी भनेर भन्नुभएको छ, त्यहाँ चाहिँ छोटा छोटा चलचित्रहरू देखाउने, त्यसपछि हिमालयन इन्टर क्लब भलिबल टुर्नामेन्ट पनि सम्मिलित रहेको छ भने हिमालयन इन्टर क्लब सक्कर टुर्नामेन्ट पनि रहेको छ र मिस भुटान युएसए त्यसको बारेमा अलिकति अहिले एकछिनमा जानकारी दिन्छु र हिमालयन आर्ट कम्पिटिसन पनि यसै हिमालयन फेस्टिभल युएसए 2014 सम्मिलित छ। यो कार्यक्रम चाहिँ हिमालयन फेस्टिभल हरेक वर्ष विभिन्न स्टेटहरूमा हुन गरिराख्ने र यसलाई निरन्तरता दिने भनेर चाहिँ आयोजकले जनाएको छ र उहाँको फेसबुक लगायत वेबसाइटहरूमा पनि उल्लेखित गरिएको छ। अहिले चाहिँ टेक्सासको ह्युस्टनमा यो फेस्टिभल यो पर्व चलिरहेको छ र मिस भुटान युएसए एउटा मिस हिमालयन फेस्टिभल युएसए 2014 एउटा अभिन्न अङ्ग हो, एउटा कार्यक्रमको पाटो हो र यस यस यो चाहिँ युवतीहरूको सौन्दर्य प्रतियोगिता मात्रै नभएर आफ्नो सामाजिक कदरता बौद्धिकता नाप्ने एउटा प्रतियोगिता हो भनेर हामीलाई जानकारी यादेन गजमेरजीले जनाउनु भएको छ। त्यस्तै यसमा 11 जना 18 देखि 16 वर्षका युवतीहरूले भाग लिने आवेदन दिइसक्नु भएको जानकारी गराउनु भएको छ। त्यस्तै यस हिमालयन फेस्टिभलमा आजसम्म फुटबल प्रतियोगिता, गायन, नृत्य सम्पन्न हुँदैछ र अमेरिकामा बस्ने भुटानी लोकल आर्टिस्ट यानि कि नेपाली लोकल आर्टिस्टहरूले पनि पर्फर्म गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नेपाली गायक राजेश पाल राई का साथै नेपाली लोकदोहोरी गायक प्रेमराजा महत जो मिस भुटान युएसए र भुटान सरी हिमालयन फेस्टिभल युएसए 2014 सल्लाहकार पनि हुन्, उहाँद्वारा दोहोरी साँझ हुनेछ, स्थानीय समयको मध्यरातसम्म हुनेछ, त्यसपछि आजको कार्यक्रम सकिनेछ भनेर जानकारी दिनुभएको छ। र अलिकति कुरा गरौँ मिस भुटान युएसएको बारेमा। मिस भुटान युएसएको अलिकति मैले जानकारी गरिहालेँ तपाईँलाई, 11 जना भुटानी मूलका युवतीहरूले आफू म सौन्दर्य प्रतियोगितामा भाग लिन्छु भनेर चाहिँ आवेदन दर्ता गरिसक्नु भएको छ र 11 जनालाई चाहिँ कार्यक्रम हुनुपूर्व नेपाली मिस नेपाल मालविका सुब्बाद्वारा जुन 10 तारिकका दिन तालिम प्रदान गरिएको थियो। मिस भुटान युएसएका प्रतियोगीहरूलाई जस कार्यक्रममा कसरी प्रस्तुत हुने, बौद्धिक प्रश्नहरूको जवाब कसरी दिने र आफू कसरी उत्कृष्ट बन्ने बारेमा चाहिँ प्रशिक्षण दिनुभएको थियो सुन्दरी मालविका सुब्बाजीले। प्रतियोगिताको विजयी भने स्थानीय समयअनुसार भोलि मात्र घोषणा गरिनेछ भनेर चाहिँ जानकारी यहाँ हामीलाई प्रदान गर्नुभएको छ र यसका लागि हामीले हाम्रो कार्यक्रम भोलि हुँदैन, हामी अर्को हप्ता मात्रै यस कार्यक्रम लिएर आउनेछौँ। तर तपाईँहरूले पक्का पनि फेसबुक लगायत उहाँहरूको वेबसाइटबाट को चाहिँ मिस भुटान युएसए भयो र त्यसको ताज पहिरन को सफल भयो भन्ने चाहिँ फेसबुक अथवा उहाँहरूको वेबसाइटबाट नै जान्न सक्नुहुनेछ। भुटान मिस भुटान युएसए .com हिमालयन फेस्टिभल युएसए.कमबाट जानकारी गरिन सकिनेछ। र मैले प्रश्न गरेको थिएँ उहाँलाई विजयले के प्राप्त गर्छन् त, के पुरस्कार दिनुहुन्छ भन्ने चाहिँ उहाँको प्रश्न उत्तर रहेको थियो। विजयले नेपाल जाने आउने टिकट प्राप्त गर्नेछन् जो एउटा फ्री यात्रा रहनेछ, निशुल्क यात्राको टिकट पाउनेछन् र सामाजिक कामहरूमा लाग्न प्रेरित गरिनेछ भनेर भन्नुभएको छ। जस्तो कि अमेरिकामा भुटानीहरू माझ बढ्दो आत्महत्याको रोकथामका विभिन्न कार्यक्रमहरूमा एउटा राजदूत जस्तो एउटा एम्बासडर जस्तो भएर काम गर्न चाहिँ प्रेरणा गरिनेछ। त्यसमा उहाँले अझ थप्नुभएको छ मोडलिङ र अन्य फिल्मी र म्युजिक भिडियोमा एक्टिङ गर्नको लागि चाहिँ अभिनय गर्नको लागि चाहिँ प्रोत्साहन गरिनेछ, एउटा उपहार मात्र नभएर उहाँलाई चाहिँ यस्तो हुन्छ स्कोपहरू मिस भुटान युएसए र अन्य विभिन्न विश्वमा भएका यस्ता कार्यक्रमको उदाहरण दिँदै मोडलिङहरूमा जान पनि एउटा कार्यक्रमले चाहिँ बाटो देखाइदिनेछ, म सहयोग गर्नेछ भनेर पनि हामीलाई जानकारी गराउनु भएको छ। पहिलोपटक यस प्रकारको कार्यक्रम भएकाले समुदायबाट पनि निकै राम्रो अनि सकारात्मक प्रतिक्रिया आएको र निकै ठूलो सामुदायिक सहभागिता रहेको कुरा पनि हामीले जानकारी पाएका छौँ र यसमा धेरै स्टेटबाट चाहिँ धेरै संख्यामा चाहिँ उपस्थिति जनाउनु भएको छ। कार्यक्रम हेर्ने यानि कि कार्यक्रममा भाग लिने विभिन्न खेलकुद लगायत विभिन्न कार्यक्रमहरू जस्तै गायन, नृत्य, आर्ट कम्पिटिसन, मा पनि धेरैको सहभागिता रहेको छ भनेर जानकारी गराउनु भएको छ। र उहाँले भनेअनुसार vishalchautari.com, कान्तिपुर टिभी, dcnepal.com, हिमालयन फेस्टिभल USA.com र उहाँहरूको फेसबुकबाट पनि लाइभ अपडेट्सहरू चाहिँ प्राप्त गरिरहनेछौँ भनेर भन्नुभएको छ। र मैले यो कार्यक्रममा आउनुभन्दा अगाडि चाहिँ एकचोटि चेक गरेको थिएँ के उहाँहरूले अहिले गरिसक्नुभयो भनेर, केही यहाँभन्दा धेरै अपडेट मैले केही पनि पाइनँ। र यो यो चाहिँ एउटा हिमालयन फेस्टिभल युएसए 2014 र मिस भुटान युएसए 2014 एउटा संक्षिप्त जानकारी मैले तपाईँलाई दिँदै गएको थिएँ। र यदि तपाईँलाई चाहिँ मैले पूर्व निर्धारित इन्टरभ्यू प्रस्तुत गर्न पाएको भए धेरैभन्दा धेरै जानकारी चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुन्थ्यो भन्ने मैले आशा लिएको छु। र पक्का पनि आगामी साता यदि यो न्युज ताजै रहे हामी तपाईँलाई चाहिँ कार्यक्रमबाट पक्का पनि प्रस्तुत गर्नेछौँ, यो बाचा गर्दछौँ। र त्योभन्दा अगाडि जान्न चाहनुहुन्छ भने अघि मैले भनेअनुसार चाहिँ उहाँहरूको वेबसाइट हिमालयन फेस्टिभल USA.com र भुटान युएसए मिस भुटान USA.com र उहाँहरूको फेसबुक चेक गर्न चाहिँ नभुल्नु होला, पक्का पनि तपाईँलाई अग्रिम जानकारी चाहिएमा। र उहाँहरूको कार्यक्रम सफल रहोस् भन्ने हामी कामना गर्दछौँ। र अब फेरि पनि एउटा साङ्गीतिक विश्राम, यो भुटान अहिले अमेरिकामा भइरहेको मिस भुटान युएसए र हिमालयन फेस्टिभल युएसए बारे जानकारी तपाईँलाई प्रस्तुत गर्दै थिएँ, संक्षिप्त जानकारी मैले पाएको जानकारी तपाईँलाई बाँडिरहेको थिएँ। र अब चाहिँ अब पालो रहेको छ मसँग एउटा सुमधुर साङ्गीतिक कोसेलीको, यो रहेको छ मलाई बिर्सेर जान नखोज सञ्जीव प्रधानको आवाजमा। सञ्जीव प्रधान को आवाज पश्चात म फिफातिर तपाईँलाई फिफा वर्ल्ड कपका विभिन्न जानकारीहरूलाई जानकारी तपाईँलाई प्रस्तुत गर्नेछु। पक्का पनि रेडियो सेट छोडेर कतै पनि नजानुहोला, म देवी पोखरेल फेरि पनि अरू कोसेलीहरू लिएर आउनेछु।
खोजा
मलाई बिर्सेर जान नखोज म तिम्रै मायामा मरेको छु, सञ्जीव प्रधानको आवाजमा रमाइलो गीत। सञ्जीव प्रधान मेरो एउटा पर्सनल फेभरेट गायक हुनुहुन्छ र उहाँका गीतहरू धेरै उत्कृष्ट रहने गर्दछन्, मलाई धेरै मनपर्छ। श्रोताहरू तपाईँलाई पनि पक्का पनि मन पर्यो होला यो गीत मलाई बिर्सेर जान नखोज भन्ने। कार्यक्रम यो संसारमा पुनः एकपटक स्वागत छ। तपाईँ यदि हामीलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने फेसबुक पेजमा हामी अनलाइन रहेका छौँ, म अनलाइन रहेको छु अहिले, आज एकै म एकजना मात्रै भएको कारणले गर्दाखेरि हाम्रो कार्यक्रमको फेसबुक पेज युवा संसार रहेको छ। त्यस्तै स्टुडियोमा फोन गरेर पनि तपाईँले केही जानकारी गर्नु पर्यो भने 8313 5000 यानि कि 8313 5000 सम्पर्क गर्न सक्नुहुनेछ। र यदि हामीलाई बाहिर सुनिराख्नु भएको छ, एडलेड बाहिर, साउथ अस्ट्रेलिया बाहिर भने 08 र डायल गर्न सक्नुहुनेछ तपाईँले। र अघि मैले भनेको थिएँ तपाईँलाई, अब चाहिँ तपाईँलाई विश्वकपका केही फिफा विश्वकपका केही जानकारी, रमाइला जानकारी दिनेछु। तपाईँले पक्का पनि सोध्नु भयो होला अहिले के, अहिले कुन कुन ककसको गेम छ, ककसले हार्यो, ककसले जित्यो, पक्का पनि त्यो होइन, त्यो त तपाईँले आफ्नो फेसबुक, विभिन्न न्युज च्यानल, पत्र पत्रिका, स्मार्टफोनबाट थाहा पाइराख्नु भएको छ। स्मार्टफोन भन्ने बित्तिकै श्रोताहरू, म चाहिँ यो फेसबुकलाई अहिले एसबिएस टिभीले डेभलप गरेको एप एसबिएस वर्ल्ड कप एपबाट चाहिँ सबै जानकारी प्राप्त गर्न गर्दछु। यदि तपाईँ पनि गर्न सक्नुहुन्छ भने त्यो तपाईँलाई प्रयोगयुक्त रहेको छ, तपाईँले प्रयोग गर्न सक्नुहुनेछ। र त्यो होइन, मैले अलिकति छुट्टै पृथक किसिमका जानकारी तपाईँलाई दिउँ भन्ने जमर्को गरिरहेको छु। तपाईँले कसले कति गोल लायो, कसले चाहिँ को हार्यो, अब भोलि कसको म्याच छ, आज कसको थियो भन्ने जानकारी तपाईँले पत्र पत्रिका, हातमा भएको स्मार्टफोन, कम्प्युटरबाट, टिभीबाट पनि फलो गर्नुभयो भने चाहिँ पक्का पनि त्यहाँ जानकारी पाउनु सक्नुहुनेछ। म अब तपाईँलाई चाहिँ के आज प्रस्तुत गर्छु, दुईवटा जानकारी, रोचकिला जानकारी मैले ल्याएको छु। यो हो विश्वकप 2014 कस्ता प्रविधिको प्रयोग गरिएको छ र विगत समयका समस्याहरू हल गर्न अहिले यी टेक्नोलोजीले चाहिँ कसरी, प्रविधिले चाहिँ कसरी सहयोग गर्दछ भन्ने बारेमा तपाईँलाई जानकारी दिन सक्छु। यसपल्ट विश्वकपमा रेफ्रीको दुवै हातमा घडी देख्दा दर्शकलाई कौतूहलता लाग्न सक्छ, स्वाभाविक पनि हो। रेफ्री र लाइसेन्सको भर पर्दा पटक पटक गोल विवाद देखिएपछि फिफाले यो विश्वकपमा गोल लाइन टेक्नोलोजी जीएलटी प्रयोग गर्दैछ। गत वर्ष भएको कन्फेडरेसन कपबाट सफल रूपमा प्रयोग गरिएको यो प्रविधिको प्रयोगले सायद अब फुटबलमा गोलको विषयमा विवादास्पद निर्णय हुने छैन। निर्धारित समयमा दुई दुई गोलको बराबरी भएपछि अतिरिक्त समय थपिएको सन 1966 यानि कि 1966 विश्वकप फाइनलमा इङ्ल्यान्डका जोसेफ जोफ हर्स्टले जर्मनी विरुद्ध गरेको विवादास्पद गोल कसले बिर्सन सक्छ र धेरै विवाद भएको थियो यसमा, माफ गर्नु सोधारो। त्यसैले गोलले इङ्ल्यान्ड विश्वकप उपाधि, त्यसै गोलले इङ्ल्यान्डले विश्वकप उपाधि गुमाउनु परेको थियो। हर्स्टले प्रहार गरेको गोल क्रस बारमा लागेर गोल लाइनबाटै वरि ठोकिएको थियो। त्यसैमा झुकिएका रेफ्री गटपट गायन्स्टले आफ्ना लाइन्सम्यान तौफिक बहार मोभ लाई सोद्धा उनले गोल भएको संकेत दिए र रेफ्रीले लाइसेन्सकै निर्णयमा सदर गरे। विवादास्पद गोलको कारण पछि परेको जर्मनीले खेल 2-4 गुमायो। यही दुई टोली बीच सन् 2010 अन्तिम 16 खेलमा पनि फेरि विवाद देखिएको थियो। इङ्ल्याण्डका फ्रैंक ल्याम्बर्टले हानेको बल क्रसबारमा लागेर गोल लाइनभित्र छिरे पनि रेफ्रीले गोल दिएनन्। 2-1 पछि परेको इङ्ल्याण्ड खेलमा फर्किन त्यो गोल अति आवश्यक थियो। रेफ्रीको गलत निर्णयका कारण इङ्ल्याण्ड खेलमा फर्किन सकेन र जर्मनी 4-1 विजय भयो। विश्वकप इतिहासमा भएको यही विवादास्पद निर्णयका कारण फिफाले कस्तो प्रविधि अपनाउँदाखेरि चाहिँ गोलका विवादहरू चाहिँ साम्य हुन सक्छन् र यसलाई निराकरण गर्न सकिन्छ भन्ने धेरै अगाडिदेखि चाहिँ खोजिरहेको थियो र पछिल्लो समयमा चाहिँ एउटा टेक्नोलोजी पायो, गोल लाइन प्रविधि भन्छौँ यसलाई, जीएलटी छोटगरीमा। कन्फेडरेसन कपमा सफल परीक्षण पछि फिफाले जर्मन कम्पनी गोल कन्ट्रोललाई ब्राजिल विश्वकपमा गोल लाइन टेक्नोलोजीको प्रयोग गर्ने जिम्मा दिएको थियो। यो प्रविधिमा दुवै गोल पोस्ट निगरानीका लागि राखिने साथसाथ उच्च स्तरीय क्यामेराको सहायताले बलको पोजिसनलाई तीनतिरबाट निगरानी राख्छ। बलले गोल लाइन पार गर्ने बित्तिकै रेफ्रीको नाडीमा बाँधिएको घडीमा गोल भएको संकेत पुग्न सक्छ। अघि मैले भनेको थिएँ सुरुमा रेफ्रीका हातमा दुईवटा घडी हुन्छन् यसपालि, र एउटा घडीले चाहिँ समय हेर्छ भने अर्को घडीले चाहिँ गोल लाइन टेक्नोलोजीको चाहिँ मोनिटरिङ गर्छ, त्यसको निगरानी राख्दछ। र यदि त्यस्तो विवाद आउने गोल लाग्यो भने गोल लाइन टेक्नोलोजी चाहिँ त्यो गोललाई स्क्यान गरेर चाहिँ रेफ्रीको हातमा भएको घडीमा चाहिँ समाचार यानि कि जानकारी पठाउँछ र रेफ्रीले सोही अनुसार चाहिँ घोषणा गर्दछन्। त्यो चाहिँ त्यो कति समय लाग्छ र एकछिन पर्खिनुपर्छ टिभीको जस्तो थर्ड अम्पायर भन्ने हो कि त्यो बारे यहाँ जानकारी दिनेछु श्रोताहरू। यसका लागि 1 भन्दा पनि कम समय लाग्नेछ। 1 नै रेफ्रीले थाहा पाइहाल्नेछन् त्यो गोल भयो भएन भन्ने आफ्नो गोल लाइन टेक्नोलोजीको सहायताले। कन्फेडरेसन कपमा कुनै विवादास्पद निर्णय गर्न यसको प्रयोग गर्नु नपरे पनि प्रतियोगिता भर भएका 68 गोलमा यसले सही सूचना दिएको थियो। जीएलटी गोल लाइन टेक्नोलोजी को प्रयोगले प्रयोग गर्ने जिम्मा पाएको गोल कन्ट्रोलले विश्वकपको खेल सञ्चालन हुने 12 स्टेडियममा अत्याधुनिक क्यामेरा जडान गर्ने काम सकिसकेको छ। जीएलटीको प्रयोगको कारण यो विश्वकप हालसम्मकै सर्वाधिक प्रविधि नियन्त्रित फुटबल विश्वकप बन्नेछ। जीएलटी बाहेक पनि अन्य फरक फरक प्रविधिको प्रयोगले ब्राजिल विश्वकप प्रविधिको हिसाबले स्मरण योग्य बन्नेछ, इतिहासमै स्मरण योग्य बन्नेछ। यसअघि नै प्रयोग भइसकेको भए पनि यो विश्वकपमा प्रयोग हुने पर्फर्मेन्स इन्डेक्स अत्याधुनिक हुने फिफाको दावी रहेको छ। प्रत्येक खेलाडीको प्रदर्शनलाई ट्र्याक गरेर उनीहरूको पास, बल कन्ट्रोल, ट्याकल र खेलको आधारमा खेलाडीलाई मूल्याङ्कन गरिनेछ। खेलाडीको पास, बल कन्ट्रोल, यो चाहिँ श्रोताहरू गोल लाइन टेक्नोलोजी भन्दा फरक टेक्नोलोजी जो चाहिँ खेलाडीको पर्फर्मेन्स इन्डेक्स मापन गर्ने एउटा प्रविधि हो। यसले चाहिँ अघि भने मैले गोल खेलाडीहरूले गरेको पास, बल कन्ट्रोल, ट्याकल र खेलको आधारमा खेलाडीलाई मूल्याङ्कन गर्नेछ। कसले कस्तो खेलिरहेको छ भने खेलाडीको पास, बल कन्ट्रोल, ट्याकल र पोस्ट चार्जले खेलमा कतिको सकारात्मक वा नकारात्मक असर पर्यो त्यसको आधारमा खेलाडीको मूल्याङ्कन हुनेछ। खेलाडीको मुभले टोलीको प्रदर्शनलाई राम्रो असर परे प्लस र नकारात्मक असर परे माइनस पोइन्ट पनि दिनेछ। यो एउटा अर्को प्रविधि यसपटक फिफाले भित्राएको छ। अहिले फिफा वर्ल्ड कप ब्राजिलमा भइरहेको छ। ब्राजिलका विभिन्न 12 स्टेडियममा जीएलटी टेक्नोलोजी जोडिसकेको छ र यो अर्को पर्फर्मेन्स इन्डेक्स मापन गर्ने पनि अर्को एउटा प्रविधि फिफाले भित्राएको छ। विश्वकपको प्रत्येक चरणपछि फिफाले आफ्नो वेबसाइट मार्फत पर्फर्मेन्स इन्डेक्स सार्वजनिक गर्ने जनाएको छ। विश्वकपको भिडियो प्रसारणलाई पनि उच्च स्तरीय बनाउने अभियान स्वरूप फिफाले यो वर्षदेखि नयाँ अभियान सुरु गर्दैछ। यो अर्को प्रविधिको समाचार हो श्रोताहरू। अहिले विश्वकप 2014 ब्राजिलमा भइरहेको विश्वकप 2014 कस्ता प्रविधिहरू चाहिँ प्रचलनमा आइरहेका छन् भन्ने बारेमा चाहिँ जानकारी चाहिँ यसले दिइरहेको छ तपाईँलाई। र विश्वकपको एउटा प्रायोजक हो सोनी कम्पनीसँग यो पटकको विश्वकपको खेल 4K अल्ट्रा एचडी मार्फत खिच्ने सम्झौता फिफाले गरेको छ। यो अर्को ठूलो फड्को हो प्रविधिको बजारमा र फुटबल मार्केट फुटबल को एउटा फुटबल जगतमा। सोनीले आफ्नो 4K क्यामेरा प्रयोग गरेर अन्तिम 16 एक खेल, क्वार्टर फाइनलको एक खेल र फाइनललाई 4K क्यामेरा मार्फत खिच्नेछ। जम्मा 3 खेल मात्रै खिच्नेछ यसपटक। सायदै यो यसपालिको एउटा ट्रायल होला र अर्को अरू गेमहरू पनि फिफाले 4K प्रविधिलाई चाहिँ नियमित रूपमा भित्र्याउने कोसिस गरिरहेको होला। 4K क्यामेरा प्रयोग गरेर खिचिएको भिडियो 4K टेलिभिजनमा हेर्दा सफा र स्तरीय देखिन्छ। अझ अहिले हामी एचडी देख्छौँ, त्योभन्दा पनि बढी एचडी देखिने चाहिँ अनुमान गरिएको छ। ब्राजिल विश्वकपमा स्टेडियममा सोनीले राख्ने बुथमा पनि दर्शकले 4K क्यामेराबाट खिचिएका भिडियोको अनुभव लिन पाउनेछन्। फिफाले अघिल्लो वर्ष नै ब्राजिलमा हुने विश्वकपलाई लक्षित गरेर लाइभ स्कोरिङलाई मोबाइल मैत्री बनाउन मोबाइल एप्स सार्वजनिक गरेको थियो। जस्तो फिफाले अर्को एप पनि जानकारी सार्वजनिक गरेको छ, जहाँबाट चाहिँ लाइभ स्कोरिङ ठ्याक्क गोल गर्ने बित्तिकै अपडेट भइहाल्ने एउटा र कसले अरू विभिन्न भिडियो फोटोहरू अपडेट गर्ने एउटा एप चाहिँ सार्वजनिक गरिसकेको थियो। एप्सले यसअघि नै विश्वभर हुने फिफाको आधिकारिक प्रतियोगिताको अपडेट दिन थालिसकेको छ, थालिसकेको थियो अस्तिदेखि नै। र अहिले तपाईँ त्यसलाई यदि डाउनलोड गर्नुभयो स्मार्टफोनमा भने तपाईँले सोझै त्यसलाई प्रयोग गर्न सक्नुहुनेछ। फुटबलको सर्वोच्च संस्था मोबाइल एप्स मार्फत अपडेट दिन थालेको पनि यो पहिलो विश्वकप हुनेछ। र मैले तपाईँलाई यो किन जानकारी दिन उपयुक्त ठानेको थिएँ भने यसपालिको विश्वकप नै एउटा इतिहासमा प्रविधियुक्त विश्वकप बन्नेछ र यसमा विभिन्न प्रविधि जस्तै गोल्ड लाइन टेक्नोलोजी, 4K एचडी क्यामेरा सोनीबाट र यसलाई एप्सबाट र अरू भनौँ पर्फर्मेन्स इन्डेक्सको प्रयोग गरेर खेलाडीको पर्फर्मेन्स मापन गर्ने कुराहरू चाहिँ यसमा निकै रोचकिला रहेका थिए। यो एउटा रोचकले जानकारी र अहिले यो विश्वकप निकै नै चर्चित भएको कारण पनि एउटा सोसल मिडियाका प्लेटफर्महरू धेरै भएर पनि हो। अहिले ट्विटर, फेसबुक, युट्युब र अन्य जो मानिसहरूले चाहिँ प्रयोग गर्छन् त्यसले गर्दाखेरि पनि यो फेसबुकले प्रविधिमा धेरै छिटो फर्को मारेको कुरा पनि हामी अनुमान लगाउन सकिन्छ। श्रोताहरू अहिले 6:02 गएको छ। श्रोताहरू कार्यक्रम युवा संसार सुनेर भएको छ म देवी पहलको साथमा र तपाईँको रेडियो सेटमा चाहिँ 101.5 मेगाहर्जको तरङ्गमा यो कार्यक्रम हरेक आइतबार 5:30-6:30 आउने गर्दछ। र अब पालो भएको छ साङ्गीतिक विश्रामको। म फेरि तपाईँलाई हेमन्त राणाको आवाजमा एउटा साङ्गीतिक कोसेली प्रस्तुत गर्छु। त्यसपछि फेरि अर्को मसँग एउटा विश्वकप 2014 एउटा रोचक जानकारी रहेको छ, त्यो प्रस्तुत गर्नेछु। र यो हेमन्त राणाको गीत सुन्दै रहनुहोला। के छ के छ तिम्रो मुस्कानमा, आफूलाई भुलेर म तिमीतिरै नै हराउने गर्दछु। हेमन्त राणाको निकै रोमान्टिक गीत तपाईँले सुन्नुभयो रेडियो एडलेटको कार्यक्रम युवा संसार 101.5 मेगाहर्ज तरङ्ग रेडियो .edu.au मार्फत संसारभर लाइभ। र म छु तपाईँको साथमा देवी पोखरेल। र म फिफा वर्ल्ड कप 2014 को कुरा गरिरहेको छु। अबको पालोमा तपाईँलाई फिफा वर्ल्ड कप 2014 चर्चित खेलाडीका व्याक्स भनेको चाहिँ WAGS व्याक्स भनेको चाहिँ वाइफ्स एन्ड गर्लफ्रेन्ड, त्यसको बारेमा चाहिँ कुराकानी गर्नेछु र त्यसको जानकारी गराउनेछु। निकै रोचकिलो जानकारी लागेको छ मलाई। व्याक्स यानि कि WAGS बेलायती मिडियाले जन्माएको शब्द हो जसको पूरा रूप हुन जान्छ वाइफ्स एन्ड गर्लफ्रेन्ड्स। अहिले फुटबल लगायत अन्य खेलकुदमा खेलाडी मात्र स्टार हुँदैनन्, उनीहरूका पत्नी पनि पत्नी अथवा प्रेमिकालाई पनि उत्तिकै ठूलो स्टार मानेर समाचार लेखिन्छ अनि चर्चाको शिकारमा पुर्याउन थालिएको धेरै पनि भएको छैन। श्रोताहरू, बेलायतबाट शुरू भएको यो प्रचलन अचेल अरूतर्फ पनि शुरू भएको छ। विशेषतः फुटबलको प्रभाव परेका युरोप र दक्षिण अमेरिकी देशहरूमा यो चाहिँ निकै प्रचलित रहेको छ। हुँदाहुँदै यो संसारभर खेलिने विभिन्न खेलकुदमा हावी हुन थालिसकेको छ। श्रोताहरू, अधिकांश व्याक्सहरू भनौँ, वाइफ्स एन्ड गर्लफ्रेन्ड्सहरू भनौँ, कोही नायिका हुन्छन्, कोही गायिका वा कोही मोडल हुन्छन् र उनीहरूलाई राम्रोसँग थाहा छ कि विश्वमा कसरी चर्चा प्राप्त गर्ने, चर्चित कसरी हुने र आफ्नो क्षेत्रमा चर्चित भइसकेका ख्याति प्राप्त भएका व्यक्तिहरू पनि हुन्छन्। कति त प्रेमिका वा पत्नी हुनु पूर्व नै प्रख्यात भइसक्छन् भने कति खेलाडीको नामसँग जोडिन थालेपछि ख्याति कमाउँछन्। यस्तै यसपल्टको विश्वकपमा पनि व्याक्सहरूको चर्चा गरि नरहन सकिँदैन। निकै चर्चित विषय हो यो। विश्वकपले जसरी विस्तारै आफ्नो प्रभाव बढाउनेछ त्यस्तै त्यसकै मात्रामा यी व्याक्सहरू पनि चर्चामा आउनेछन्। अब चर्चा गरौं विश्वकप 2014 चर्चित खेलाड़ी का व्याक्स यानि कि वाइफ्स एन्ड गर्लफ्रेण्डसहरूको बारेमा। अन्तर्राष्ट्रिय फुटबल जगत कि सबैभन्दा चर्चित व्याक्स हुन् सकिरा, जो एक कोलम्बियाली गायिका तथा गीतकार हुन्। निर्वाधित रूपमा सर्वाधिक चर्चित व्याक्स उनी हुन् सकिरा। सकिरा भन्ने बित्तिकै तपाईँलाई हिप्स डोन्ट लाई भन्ने गीतको याद आउन सक्छ, र उनको नयाँ गीतहरू पनि अहिले साङ्गीतिक बजारमा आइसकेका छन्। निकै चर्चित छन्, गायिका पनि निकै चर्चित हुन्। सकिरा बार्सिलोनाका स्पेनिस डिफेन्डर जेरार्ड पिकेकी पत्नी हुन्। सन् 2010 विश्वकप गीत वाका वाका यिनीहरूले नै गाएकी थिइन्। त्यसो त पिकेसँग बिहा गर्न अगाडिदेखि नै सङ्गीत क्षेत्रमा 37 वर्षीय सकिराले नाम कमाइसकेको थियो। अघि भने नि श्रोताहरू, मैले कोही गायिका, कोही नायिका, कोही मोडल, कोही अन्य क्षेत्रमा काम गर्ने व्यक्ति त हुन्छन्, त्यसै गरी सकिरा जेरार्ड पिकेसँग जोडिनुभन्दा अगाडि नै, उहाँको सम्बन्ध जोडिनुभन्दा अगाडि नै उहाँ चर्चित हुनुहुन्थ्यो। सकिरा भन्ने बित्तिकै कसले चिन्ने थिएन र श्रोताहरू उहाँलाई। योलनेट स्नाइडर हुन् डच खेलाडी वेल्सी स्नाइडरकी पत्नी, स्टार खेलाडीका खेलाडीकी पत्नी बाहेक उनको परिचय हो नायिका तथा टेलिभिजन प्रस्तोता। 3 वर्ष अगाडि योनलेट सर्वाधिक कामुक डच महिलामा चुनिएकी थिइन्। अर्को मैले तपाईँलाई जानकारी दिँदै थिएँ, डच खेलाडी वेल्सी स्नाइडरकी पत्नीको बारेमा, जो हुन् योनलेट स्नाइडर, जो टेलिभिजन प्रस्तोता हुन् र मोडेल पनि हुन्, नायिका पनि हुन्। ब्राजिलमा विश्वकप हुँदैछ यसपटक श्रोताहरू। अब ब्राजिलकै खेलाडी अर्का खेलाडी हुनुहुन्छ, पहिला रोनाल्डो रोनाल्डिनो भने जस्तै यसपालि चर्चामा आउनुभएको छ ब्राजिलियन खेलाडी नेमार। नेमारकी प्रेमिकाको पनि चर्चा गर्नुपर्छ श्रोताहरू। नेमारकी प्रेमिकाको चर्चा कसरी कम हुन सक्छ र यो विश्वकपमा पक्का पनि कम हुँदैन श्रोताहरू। नेमार त यति प्रख्यात खेलाडी यसपालि, र नेमारकी प्रेमिका हुन् ब्रुनो। पछिल्लो समय नेमारले नयाँ प्रेमिका बनाए भन्ने हल्ला चले पनि उनी ब्रुनोसँगै रहेको बताएका छन् मिडियाहरूलाई। यो मिडियाले चाहिँ छापेका छन्। यो अर्को रमाइलो खबर रहेको छ। पोर्चुगल स्टार रोनाल्डोकी प्रेमिका हुन् इरेनी साहेक पनि उत्तिकै चर्चित छन् सम्भवतः सकिरापछि। सकिरा पहिलो चर्चित व्याक्स हुन् भने त्यसपछि इरिनी साहेक दोस्रो चर्चित व्याक्स हुन्। रोनाल्डोकी प्रेमिका बाहेक यी रुसी सुन्दरीको अर्को पनि परिचय छ सुपर मोडलका रूपमा। यी 28 वर्षीय साहेक विक्टोरिया सेक्रेटकी सर्वाधिक चर्चित मोडल हुन्। विक्टोरिया सेक्रेट ब्रान्ड हो, त्यसकी मोडल पनि हुन्। अहिले नायिका भन्ने तर्खरमा छिन् इरिनी साहेक। अर्को कुरा गरौं स्पेनिस सारा कार्बोनेरो, जो टेलिभिजनमा फुटबल सम्बन्धी कार्यक्रम चलाउने चर्चित प्रस्तोता हुन् र उहाँको नाम जोडिएको छ स्पेनिस टिमका कप्तान तथा गोलरक्षक इकेर कासिलाससँग, र इकेर कासिलासकी प्रेमिका हुन् सारा कार्बोनेरो, र उहाँ पनि यसपालि विश्वकप 2014 की चर्चित व्याक्स हुन्। यस्तै बार्सिलोनाका अर्जेन्टेनियन खेलाडी लियोन मेसीको नाम कहाँ चुनाउन सकिन्छ फेरि श्रोताहरू। लियोनल मेसी कि प्रेमिका हुन् को हुन् भन्ने चाहिँ सबैलाई उत्सुकता जाग्न सक्छ। अहिले चर्चित खेलाडीको व्याक्सको बारेमा कुरा गरे भने लियोन मेसीको चाहिँ खोइ त कुरा गरे भन्ने पनि कसैलाई आउन सक्छ। र 2008 नै मेसीसँग रहेका एन्टोनेल रोकुजो पनि उत्तिकै सुन्दर मोडेल हुन्, जो उनकी प्रेमिका हुन्। मेसी र रोकुजो सानो सन्दादेखि नै सँगै हुर्केका थिए र उनीहरूको प्रेमलाई बच्चादेखिकै प्रेमभन्दा पनि फरक पर्दैन भनेर विभिन्न मिडियाहरूले चाहिँ छापेका छन्। संयोग कस्तो भने यसपल्टको विश्वकपमा सफल हुने 3 प्रमुख खेलाडी नेमार, रोनाल्डो र मेसीको नाम यस विश्वकपमा जति चर्चा छ त्यति नै उनीहरूका गर्लफ्रेन्ड वा वाइफको कुराकानी आउने गर्दछ। यही त हो प्रत्येक सफल मान्छे पछाडि कोही न कोही महिला हुन्छ भनेको श्रोताहरू। अहिले निकै रमाइलो कुराहरू खाने गरिरहेका थिएँ फिफा 2014 ब्राजिलमा भइरहेको त्यसबारे अघिल्लो पटक मैले जानकारी दिएँ फिफा 2014 कस्ता कस्ता चाहिँ प्रविधिहरू यसपालिको विश्वकपलाई सफल बनाउन अँगालेको छ भन्ने विषयमा भने पछिल्लो पटक मैले चर्चा गरेँ व्याक्सको बारेमा चर्चित खेलाडी 2014 विश्वकपका चर्चित खेलाडीका व्याक्स यानि कि वाइफ्स एन्ड गर्लफ्रेन्डको बारेमा कार्यक्रम सुन्दै रहनुहोला तपाईँ पनि वर्ल्ड कपको तपाईँलाई पनि ज्वरो आइरहेको होला कहिले आफ्नो म्याच छानी छानी हेर्ने आफ्नो स्केड्युल बनाइराख्नु भएको होला तालिका बनाइराख्नु भएको होला आफ्नो काम आफ्नो पढाइलाई पढाइबाट चाहिँ छुटकारा पाएर चाहिँ कहिले फुटबल हेर्ने कहिले त्यस्तै उस्तै कामहरू गर्ने तपाईँले व्यवस्था मिलाइराख्नु भएको छ होला र अब पुनः एउटा साङ्गीतिक विश्राम धेरै बोलेपछि एउटा सङ्गीत प्रस्तुत गर्ने पर श्रोताहरू अबको पालोमा मसँग रहेको छ सम्झी बस्छु अति नै रमाइलो गीत सम्झी बस्छु 1974 AD को आवाजमा सम्झी बस्छु कथा कथा
Fade for the crowd, but the dew is there in the past. Loose now.
हजुर श्रोताहरू, ब्याकग्राउन्डमा सुनिरहनु भएको छ 1974 AD पर्खी बस्छु कता कता। अघि मैले कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दा तपाईँलाई वाचन गरेको थिएँ, समय रह्यो भने हाम्रा सहकर्मी एकजना सहकर्मीको एउटा अभियानको बारेमा कुरा गर्नेछु भनेर, र उहाँले हामीलाई प्रेसित गर्नुभएको छ एउटा उहाँको आफ्नो एउटा अभियानको बारेमा सानो लेख, र उहाँ हाम्रा सहकर्मी हुनुहुन्छ सीता दुलाल। र सीता दुलालले म अनि मेरो विश्व म अनि मेरो पुस्तकालय अभियान भनेर चाहिँ यहाँ जानकारी प्रस्तुत गर उहाँको यहाँ जानकारी प्रस्तुत गराउनुको कारण चाहिँ उहाँले केही सामाजिक काम केही कल्याणकारी कामहरू गरिरहनु भएको छ, र यो यदि यहाँबाट प्रस्तुत गरियो भने केही सहयोग मिल्ने र उहाँको अभियानलाई सबैले साथ दिने हुन् कि भन्ने एउटा उहाँको सोचाइरहेको छ। हरेक मान्छेका उहाँले यसरी भन्नुहुन्छ, हरेक मान्छेका आफ्नै आफ्नै सोचाइ योजना र सपना हुन्छन्। मेरो पनि त्यस्तै एउटा सपना थियो। नेपालमा क्याम्पभित्रको बसाईले मलाई नेपालको बारेमा धेरै जान्ने अवसर मिलेको थियो। हामी नागरिकको अनागरिकको दुःखमा थियौँ भने त्यही देशमा धेरै बालबालिकाहरूले देशको नागरिक भएर पनि शिक्षा स्वास्थ्य जस्ता कुराहरूबाट वञ्चित भएका थिए। त्यहाँको राज्य निरीह थियो, धेरै बालबालिकाको स्कूलसम्म गए पनि किताब किन्न सक्ने अवस्था थिएन। नेपाल गृहयुद्धको चपेटामा रहेको थियो, अहिले त्यहाँबाट शान्ति प्रक्रिया आएको छ, तर पनि समस्याहरू यथावत छन् भन्नुभएको छ। मेरो जन्म भुटानमा भयो। म नेपाल प्रवेश गर्दा मेरी आमा 20 दिनकी सुत्केरी हुनुहुन्थ्यो। हामी भुटानदेखि लखिटिएपछि नेपाल प्रवेश गरेका थियौँ। मेरो जन्म भुटानमा भए पनि बाल्यकाल नेपालकै क्याम्पभित्र बित्यो। नेपालको भूमिमा बोल्न सिकेँ, ताते ताते गर्दै हिँड्न सिकेँ, जीवनका केही अध्याय त्यही भूमिमा बिताउन पाएँ। सङ्घर्ष के हो भनेर जान्ने मौका पाएँ, त्यहाँको दुःख नजिकबाट बुझ्ने मौका पाएँ भनेर चाहिँ यसरी भन्नुहुन्छ। अहिले तेस्रो देश पुनर्वास अन्तर्गत अस्ट्रेलियामा छु। हिजो कठिन जीवनबाट केही खुसी सुखी जीवन बिताउन मौका पाएको छु। तैपनि हामी खुसी छौँ भन्नु सान्दर्भिक नहोला, अझै पनि आमा बुबाहरू भुटानमै गएर आफ्नै भूमिमा मर्न पाए हुन्थ्यो भनेर भन्नुहुन्छ। यहाँबाट पनि प्रश्न हुन्छ, हो त्यही सुखी जीवनबाट केही सामान्य अंश काट्ने हो भने कसैको मुहारमा मन्द मुस्कान आउने रहेछ। हामीले खाने एक कप कफी एउटा बियरले पनि कसैलाई ठूलो सहयोग गर्दो रहेछ, कसैले शिक्षा पाउन सक्दो रहेछन्। जब मलाई यो अनुभूति भयो तब किन प्रयास नगर्ने भनेर यो अभियानको सुरुवात गरेको छु। के हो अभियान भनेर उहाँले अहिले एकछिनमा भन्नुहुन्छ। यसै क्रममा मेरो नेपालमा युवाहरूलाई सकारात्मक सोच र हामीले केही गर्नुपर्छ भनेर लागिरहेका म स्वदेशी भन्ने साथीहरूसँग फेसबुकको माध्यमबाट चिन्जान परिचय भयो। उहाँहरूको बारेमा धेरै ठाउँमा बुझेँ र उहाँहरूको कामबाट प्रभावित भएँ, र उहाँहरूको अहिले गर्न लागेको अभियान चारवटा पुस्तकालय निर्माण अभियानमा एडिलेडबाट सहयोग संकलन जुटाउन भनेर लागि परेको छु भनेर चाहिँ यसरी भन्नुहुन्छ। मेरो पहिलो प्रयास थियो, म धेरै उत्साहित थिएँ। मैले फेसबुकलाई माध्यम गराएँ जहाँ मेरा धेरै साथीहरू थिए जसले मेरो कुरा छिट्टै सबैमाझ पुर्याउन सहयोग गर्यो। फेसबुकमा अभियानको बारेमा पोस्ट गरेँ, तुरन्तै धेरै सकारात्मक प्रतिक्रियाहरू आए। कसैले आर्थिक सहयोग गर्नुभयो, कसैले प्रशंसा दिएर हौसला दिनुभयो, मलाई झन उत्साहित बनाउँदै थियो। त्यसै क्रममा केही प्रश्नहरू पनि उठे, तिमीले नेपालका साथीहरूलाई कसरी विश्वास गर्छौ, यस्तै यावत प्रश्नहरू आउँदै थिए। मेरो पहिलो प्रयास थियो, त्यसैले केही गाह्रो महसुस अवश्य भएको थियो, तर मसँग भएका धेरै प्रमाणहरू र म स्वदेशीले गरेका अभियानहरूको बारेमा बताउँदै धेरैलाई सकारात्मक गराउन सफल भएँ। हामी हाम्रो लक्ष्यमा पुगिसकेका थियौँ। नेपालमा पनि साथीहरूले आर्थिक सहयोग जुटाउँदै हुनुहुन्थ्यो। अब हामीलाई आत्मविश्वास बढ्यो र हामी चारवटा होइन अब सातवटा पुस्तकालय निर्माण गर्न जोड्दैछौ। अब हाम्रो अब एउटा सामान्य व्यक्तिले त फेसबुक प्रयोग गरेर केही न केही गर्न सके भने तपाईँलाई पनि तपाईँ पनि पक्का पनि गर्न सक्नुहुन्छ। हामी सबैले गर्ने हो भने विश्वभरका बालबालिका सबैले पढ्न पाउनेछन्। आउनुहोस् हामी सबै मिलेर फिजुल खर्चबाट परिवर्तन गरौँ भनेर चाहिँ उहाँले आफ्नो अभियानको बारेमा यसरी प्रश्न गर्नुभएको छ। उहाँको अभियान धेरै धेरै प्रशंसायोग्य छ। उहाँले चारवटा विश्वविद्यालयको चाहिँ चारवटा विद्यालयमा चाहिँ लाइब्रेरी भनौँ पुस्तकालयको चाहिँ प्रोजेक्टको लक्ष्य लिनुभएको थियो भने अहिले यति धेरै रेस्पोन्स राम्रो आयो कि उहाँले सातवटा पुस्तकालय निर्माण गर्न सक्ने एउटा रेस्पोन्स आयो, जुन आर्थिक सहयोग आयो भनेर चाहिँ म स्वदेशी भन्ने युवा समूहसँग मिलेर चाहिँ उहाँलाई यो प्रोजेक्ट गरिरहेको छु भनेर चाहिँ गर्नुभयो। तपाईँले पनि यदि सहयोग गर्न सक्नुहुन्छ भने उहाँलाई सम्पर्क गर्नुहोस्। सीता दुलाल उहाँको फेसबुक चाहिँ रहेको छ, रकिङ माइट, उहाँलाई सम्पर्क गर्नुहुन्छ फेसबुकबाट। र निकै राम्रो कल्याणकारी अभियानको बारेमा तपाईँलाई जानकारी दिएँ र जानकारी दिँदादिँदै अब मसँग केही मिनट्स मात्र बाँकी छ र केही मिनटको अन्तरालमा मैले बिदा माग्नुपर्ने हुन्छ र आजको कार्यक्रममा साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र विभिन्न सामग्रीहरू प्रस्तुत गरेँ, सुनिदिनुभयो, रमाइलो लागे पनि सुनिदिनुभयो, नलागे पनि सुनिदिनुभयो। प्रतिक्रिया छोड्न नबिर्सिनुहोला yuva.sansar@hotmail.com यानि कि फेसबुकमा पनि तपाईँले छोड्न सक्नुहुनेछ। र अब साङ्ग्रिला भोइस अफ साङ्ग्रिलाका साथीहरू आउने तम तयारमा हुनुहुन्छ र उहाँलाई म स्टुडियो हस्तान्तरण गर्न कोसिस गर्नेछु अब केही मिनटमै। र त्योभन्दा अगाडि चाहिँ तपाईँलाई म छोडेर जानेछु नयाँ कुसुमे रिमल यानि कि कुसुमे रिमल 2 को एउटा सुन न भन न भन्ने गीतबाट। हस्तश्रोताहरू तपाईँ लाई म यहाँबाट बिदा माग्दै साङ्ग्रिलाका मेरा मित्र वैशव साङ्ग्रिलाका मेरा मित्र सञ्जय पुरीलाई स्वागत गर्न चाहन्छु।
देवीजी धन्यवाद। तपाईँले वर्ल्ड कपको बारेमा निकै चर्चा गर्नुभयो, म पछाडि बसेर रेडियो सुनिरहेको थिएँ। वर्ल्ड कप साँच्चै वास्तवमा अहिले चाहिँ एक महिनाको लागि यो ब्राजिलमा सुरु भएको छ गत बिहबारदेखि र अहिले चाहिँ यो वर्ल्ड कपले भनौँ न संसारमै एउटा यो वर्ल्ड कप फिभर
मैले त्यही कुरा गरिरहेको थिएँ सञ्जयजी अघि, कसैले अरू न्युजको वास्ता छैन, अरू न्युजको फलो गरेका छैनन्, अहिले पक्का पनि उहाँहरू खालि आफ्नो फेसबुकमा पनि कसले कति गोल हान्यो, कसले जित्यो, अब म्याच कसको छ भन्ने बारेमा अपडेट गर्न तल्लिन हुनुहुन्छ। अहिले संसारै एक प्रकारले ठप्प रहेको छ वर्ल्ड कपको लागि।
यो भन्न विभिन्न विरोधका बावजुद पनि ब्राजिलले यो वर्ल्ड कप सञ्चालन गरिरहेको छ, त्यसमा चाहिँ एकदम खुसीको कुरो। श्रोताहरू एकैछिनपछि म भोइस अफ साङ्ग्रा लिएर आउनेछु।
ल, म युवा संसारबाट बिदा माग्न चाहन्छु र तपाईँलाई अघि मैले भनेअनुसार कुसुमे रिमल 2 सुन न भन न भन्ने गीत छोडेर जाँदैछु।
हजुर, हस् ल, ह्याप्पी के अरे वर्ल्ड कप।